नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 7 बजेको 12 दशी खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। 12 दशी गाउँपालिका संघको सहकार्यमा हामीले 12 दशी खबर उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आजको 12 दशी खबरमा हामी प्रतिनिधि सभा सांसद मुक्ति समाजका केन्द्रीय सदस्य तथा नेकपा एमाले झापा जिल्ला कमिटीका सदस्य माननीय हर्कमाया विश्वकर्मासँग कुराकानी गर्न गइरहेका छौँ। पछिल्लो राजनीतिक परिस्थिति, महिला आन्दोलन, मुक्ति समाजले सञ्चालन गरिरहेका कामहरू र प्रतिनिधि सभामा सांसद भइसकेपछि उहाँले गर्नुभएका कामहरूका सन्दर्भमा आजको अङ्कमा कुराकानी गर्नेछौँ। माननीयज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद छ तपाईँलाई पनि।
अहिले यहाँ चाहिँ पहिले बिर्तामोड नगरपालिकामा स्थानीय तहमा जनप्रतिनिधिका रूपमा 5 वर्ष काम गर्नुभयो। निरन्तर पार्टीमा रहेर काम गरिरहनु भएको छ। पार्टीमा रहँदा, स्थानीय तहमा रहँदा र अहिले सङ्घीय संसदको प्रतिनिधि सभाको सांसद हुनुहुन्छ, फरक के पाउनुभयो?
धन्यवाद छ सर। मैले निरन्तर पार्टीमा लागिरहँदाखेरि जनताका आवश्यकताहरू, जनताका साझा सवालहरूलाई, विभिन्न सेक्टरका हक अधिकारलाई, महिला अधिकारका कुराहरूलाई र यो समाजमा उत्पीडनमा परेका समुदाय, जुन दलित समुदायको आवाजलाई बुलन्द गर्दै पार्टी नेतृत्वसँग र पार्टीको माध्यमद्वारा ती समुदायको आवाजलाई बुलन्द गर्ने काम गरेको छु। र स्थानीय तहको निर्वाचन भइसकिसकेपछि म अघिल्लो सालको जनप्रतिनिधि हुँदा स्थानीय सरकारमा भएका सरकारको नीति कार्यक्रम अनुसार, स्थानीय चाहिँ नियावली अनुसार त्यसमा चाहिँ हामीले काम गर्ने सन्दर्भमा स्थानीय प्रत्यक्ष जनतासँग रहेर काम गर्नु पर्थ्यो र जनताका आवश्यकता के हुन्, जनतालाई चाहिँ प्रत्यक्ष सेवा पुर्याउने काम के हुन् भन्नेमा बढी त्यहाँ चाहिँ जसरी आवाजहरूलाई बुलन्द गरिएको थियो, जसरी अधिकार प्राप्ति गर्नलाई लागिएको थियो, त्यही अन्तर्गत जनताको समस्याको समाधान गर्नतिर जनप्रतिनिधि भएर लाग्यो भने, अहिले प्रतिनिधि सभाको सांसद भइसकिसकेपछि प्रतिनिधि सभामा पहिलो चरणमा त त्यो ठाउँमा पुगिसकिसकेपछि हामीलाई नै पनि त्यहाँ पुग्दाखेरि चाहिँ बाहिर जे देखिएको थियो त्यो चाहिँ हामीले त्यो त्यहाँ पुगेपछि देख्न पायौँ न। हामीलाई प्रतिनिधि सभा भनेको चाहिँ त्यहाँ विकास निर्माण मात्रै हो कि भन्ने गरीको हाम्रो बुझाइ थियो, तर प्रतिनिधि सभा चाहिँ नियम कानुन संविधान निर्माण गर्ने ठाउँ थलोको रूपमा मैले त्यहाँ चाहिँ बुझ्न पाएँ, त्यो नजिकबाट निहाल्न पाएँ र अझै नेपालमा चाहिँ नेपालको संविधानलाई परिमार्जित गरेर कानुनहरू बनाउनु पर्ने धेरै आवश्यकताहरू मैले महसुस गरेको छु।
अहिले चाहिँ यहाँहरूलाई जब निर्वाचित हुनुभयो, निर्वाचित भएपछि प्रतिनिधि सभा सांसदहरूले के गर्नुपर्छ, कसरी अगाडि बढ्ने, कसरी नीति नियम कानुनहरू चाहिँ नागरिकको पक्षमा, नागरिकको अधिकारको पक्षमा बनाउने भन्ने गरीको सन्दर्भमा पार्टीले समन्वय चाहिँ कस्तो गरिरहेको छ, पार्टीले प्रशिक्षणका कामहरू चाहिँ कतिको प्रशिक्षणहरू चलाइरहेको छ?
अवश्य नै, हाम्रो पार्टी नेकपा एमाले जुन पार्टीबाट म आबद्ध त्यो ठाउँमा प्रतिनिधित्व गर्न थाले गरे, तर त्यसमा चाहिँ हाम्रो पार्टी नेकपा एमाले अत्यन्तै सचेत छ। संविधान निर्माण गर्ने तहमा पुग्दाखेरि जब संविधान सभाको निर्वाचन भइसकिसकेपछि कानुन बनाउनु पर्ने ठाउँमा नेकपा एमालेको महत्त्वपूर्ण भूमिका त्यहाँ रहेको थियो र त्यस सन्दर्भमा अहिले पनि प्रतिनिधि सभालाई कानुनहरू बनाउने सन्दर्भमा देशको सुशासन ल्याउने कुरामा प्रतिनिधि सभाका माननीयहरूलाई पार्टी नेकपा एमाले कम्तीमा पनि उहाँहरूले चाहिँ प्रतिनिधि सभाको निर्वाचन भइसकिसकेपछि प्रशिक्षण दिने, लगातार प्रशिक्षण दिने, तपाईँहरू सांसदको भूमिका यो रहनुपर्छ, तपाईँहरू नेकपा एमाले भनेको नेकपा एमालेका सांसदहरू चाहिँ जस्तो नेकपा एमाले हो त्योभन्दा राम्रो गरी तपाईँहरूको भूमिकाले चाहिँ नेकपा एमालेलाई अझ सुदृढ बनाएर लिएर जान सकिन्छ र जनताका आवाजलाई स्थापित गर्न सकिन्छ, जनताका आवाजलाई के अरे अधिकारहरूलाई स्थापित गर्न सकिन्छ भन्ने विषयमा नेकपा एमाले सचेत गराएको छ।
अहिले यहाँहरू सांसद बन्नुभयो, सांसद बनेपछि आम नागरिकको अपेक्षा चाहिँ कानुन त नियमित प्रोसेस हो बन्ने कुरा बनिहाल्छ, तर हाम्रो सांसदले चाहिँ यहाँ विकासका कामहरू गर्नु पर्यो, बाटो पिच बनाइदिनु पर्यो, बाटो पिच बनाउने गरीको कुरामा बजेट ल्याइदिनु पर्यो, यहाँ चाहिँ यी समस्या छन्, यी समस्याका लागि चाहिँ बजेट व्यवस्थापन गरिदिनु पर्यो, तटबन्धका काममा सांसदले पैसा ल्याइदिनु पर्यो, चाहिँ स्कुलको भवन बनाउन सांसदले पैसा ल्याइदिनु पर्यो भन्ने गरीका कुराहरू र त्यस्ता मागहरू चाहिँ अधिक सुनिन्छ। यहाँसँग ती खालका कुराहरू कतिको आउँछन्, त्यसलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ?
अवश्य नै, त्यो चाहिँ जनताको प्रतिनिधि भइसकेपछि, जनताद्वारा निर्वाचित भइसकेपछि, जनताले चाहेको विकास, विकास चाहिँ जनताले चाहेको विकास के रहेछ भने, हामीले यो बाटो बनाउन सक्यौँ, पुल पुलेसा बनाउन सक्यौँ, जनतालाई स्वास्थ्यमा पहुँच पुर्याउन सक्यौँ, शिक्षामा पहुँच पुर्याउन सक्यौँ भने मात्रै विकास हुन्छ भन्ने गरीको जनताको बुझाइ यथार्थमा त्यो सही छ। तर हामीले राजनीतिक पार्टीहरूले हामीले के बुझिनौँ छौँ, बुझाउन सकेन छौँ जनतालाई भने, हाम्रो सङ्घीयता आइसकेपछि तीन तहको सरकार निर्माण भएको छ, त्यो तीन तहको काम चाहिँ अलग अलग हो भन्ने गरीको हामीले जनतालाई बुझाउन सकिन। तिनीहरूको कामहरू चाहिँ अलगै छ है, अलग अलग गरी विभाजन गरिएको छ, सङ्घीयताको मूल मर्म भनेको यो हो भन्ने गरीको हामीले चाहिँ जनतालाई बुझाउन सकेनछौँ। त्यो बुझाउन नसकेको कारण चाहिँ के रहेछ भने, अब हामी बहुदलीय व्यवस्थामा पार्टीको एउटा झन्डा बोकेर, पार्टीको एउटा चिन्ह बोकेर प्रतिस्पर्धामा जाँदा, जनताले चाहेको विकास निर्माण भनेको मेरो घरको अगाडि बाटो आइदिनुपर्छ, मैले यातायातको सुविधा पाउनुपर्छ, मैले टेलिफोनको सुविधा पाउनुपर्छ, मैले स्वास्थ्यको सुविधा पाउनुपर्छ, शिक्षाको सुविधा पाउनुपर्छ भन्ने गरीको जनताको बुझाइ। तर जनताले त्यो बुझ्नको, त्यो उपभोग गर्नको लागि चाहिँ के रहेछ भन्दा, कानुन बनाउनु पर्छ है यो कुरा चाहिँ भन्ने बुझाइ चाहिँ जनतामा नभएको कारणले गर्दा हामीले बुझाउन नसकेको। जनताले त बुझ्दैकै हो, बुझेर नै निर्वाचित गरेको, तर हामीले नै स्वयं, हामीले नै राजनीतिक पार्टी दलहरूले हामीले बुझाउन नसकेको कारणले अहिले चाहिँ त्यो ठाउँ चाहिँ, त्यो थलोलाई चाहिँ विशुद्ध अहिले हामीलाई के देखिएछ भने, प्रतिनिधिहरू चाहिँ, प्रतिनिधि सभाका माननीयहरू चाहिँ जितेर गइसकेपछि गाउँ नफर्किने, नहेर्ने, जनतासँग नपुग्ने भन्ने गरेको जुन त्यो आरोप छ, त्यो आरोप चाहिँ विशुद्ध यही एफएम मार्फत पनि म भन्न चाहन्छु, त्यो चाहिँ हाम्रो बुझाइ गलत रहेछ। त्यो ठाउँमा हामीले अत्यन्तै खबरदारी गरेर जनताको हितमा, अब आउने सन्ततिलाई पनि भोलि हामीलाई सम्झिने गरीको कानुनहरू निर्माण गर्ने थलो रहेछ, त्यो थलोमा बसेर हामीले कानुन निर्माण गर्नुपर्ने रहेछ, र त्यो कानुन निर्माण गर्नुपर्छ हामीले, र विकास निर्माणको सँगसँगै जोडिँदाखेरि त्यसमा सँगसँगै विकास निर्माण पनि जान्छ। विकास निर्माणमा जाने कुराहरूमा हाम्रो चाहिँ अहिले त्यहाँ सरकार हुँदा त, आफ्नो पक्षको सरकार हुँदा त त्यहाँ काम गर्न सहजै, अलिअलि सहजै हुँदो रहेछ, तर अहिले चाहिँ विपक्षी दलहरूको चाहिँ सरकार भएको कारणले अहिले त्यति हामीले सोचे जस्तो उपलब्धि गरेर जनताहरूले जुन माग गर्नुभएको छ, अब तपाईँको टेलिफोन मार्फत तपाईँ प्रत्यक्ष भेटेर त्यसरी चाहिँ जनताहरूले असाध्यै सानातिना कुराहरू पनि अपेक्षा गरेको हुन्छ, र त्यो अपेक्षालाई सम्बोधन गर्ने गरीको, आफूले गर्न नसके पनि, त्यो ठाउँबाट हामी उपलब्ध गराउन नसके पनि, तिनै तहको सरकार छ, त्यो सरकार माध्यम पनि जनताको आवश्यकतालाई पुरा गर्नको लागि चाहिँ तत्पर हुन्छु भन्ने मलाई लागेको छ।
यहाँ चाहिँ महिला आन्दोलनबाट स्थापित भएको नेतृत्व पनि, अहिले जनसङ्ख्या भन्ने हो भने 51% भन्दा बढी चाहिँ महिलाहरूको जनसङ्ख्या छ। यहाँ अनेमसङ्घको पनि नेत्री हुनुहुन्छ, अनेमसङ्घको पनि चाहिँ यहाँले सङ्गठनमा रहेर कामहरू गर्नुभएको छ। महिलाहरूका समस्या के हुन् र ती समस्याहरू समाधान गर्नका लागि यहाँ जनप्रतिनिधि भएर, यहाँ प्रतिनिधि सभाको सांसद भएर के कामहरू गर्नुहुन्छ, के भूमिका निर्वाह गर्नुहुन्छ?
अवश्य नै, म चाहिँ एउटा महिलामाथि पनि दलित महिलामाथि पनि एकल महिला, यी तिनै को प्रतिनिधित्व गर्ने एउटा महिला हो म, र महिलाहरूको आवश्यकता, महिलाहरूले गर्नुपर्ने काम, कर्तव्य, अधिकारका कुराहरू चाहिँ मसिनो ढङ्गले मैले बुझेको छु। अहिले महिलालाई जब नेपालको संविधानले चाहिँ कुनै पनि लिङ्गका आधारमा, धर्मका आधारमा, जातका आधारमा, कुनै आधारमा पनि महिलाहरूलाई विभेद गर्नुहुँदैन, हिंसा गर्नुहुँदैन भनेर उल्लेखनीय तरिकाले धारा 38 महिलाहरूको अधिकारलाई स्थापित गरेको छ। त्यो स्थापित गरिरहँदाखेरि महिलाको अधिकार चाहिँ 33% सहभागी भनेर मात्रै पुगेन, 33 पर्सेन्ट सहभागीका कुरा त संविधानले किटान गरेकै कारणले गर्दा महिलाहरू अहिले स्थानीय तहमा 40%, अब माथिल्लो सरकारमा 33% सहभागिता त सुनिश्चित छ र त्यो सुनिश्चित अब सहभागी मात्रै भएर भएन, सहभागिताको कुरा आयो, सम्मानजनक सहभागिताको कुरा आयो। त्यो सम्मानजनक सहभागिता गराउनको लागि अब राजनीतिक पार्टीका दलहरू, राजनीतिक पार्टीहरू तत्पर देखिएको अवस्थामा छैन। अब 33% पुर्याउनको लागि चाहिँ महिलाहरूलाई ल्याउन चाहिँ ल्याउँ, तर सहभागिता गराउनु हुँदैन भन्ने गरीको, सहभागितामूलक गराउने गरीको चाहिँ उदासीनता देखिन्छ नेतृत्वमा। त्यो भएको कारणले अब महिलाहरूलाई 50% नै, महिलाहरूको अबको आन्दोलन के हो भने हरेक तहमा महिलाहरूलाई चाहिँ 51% चाहिँ हाम्रो माग हो, त्यहाँ स्थापित गर्नुपर्छ भन्ने गरेको। र अब हामीले जतिसुकै आन्दोलन गरे पनि, जतिसुकै गरे पनि नेतृत्व निर्णायक ठाउँमा हाम्रो नेतृत्व भएन भने, हामीले त्यो ठाउँमा पुग्यौँ भने महिलाहरूको अधिकार चाहिँ सहभागी मात्रै हुने रहेछ, सहभागितामूलक नहुने रहेछ भन्ने गरेको अहिले म प्रत्यक्ष सांसद भइसकेपछि मैले त्यो अनुभूति गरेको छु। र अब हामीले नेपालको संविधानमा 33% महिलाको सहभागिता लेखे पनि अब हामीले त्यसलाई चाहिँ कानुन बनाउँदाखेरि महिलाहरूलाई 50% चाहिँ अनिवार्य सहभागी बनाउनुपर्छ र राज्यको हरेक तहमा चाहिँ महिलाहरूलाई त्यो ठाउँमा पुर्याउनुपर्छ भन्ने गरेको कानुनलाई नै परिमार्जित गर्नुपर्ने देखेको छु। अर्को विषय महिलाहरूलाई अब राजनीतिक पार्टीमा चाहिँ जस्तो निर्वाचन आयो, निर्वाचन आइरहँदाखेरि अब महिलाहरूलाई चाहिँ कानुनमै संशोधन गर्नुपर्छ, कानुनमै जस्तो 5 वर्ष यहाँ मेयरले चाहिँ त्यस्तै पर्यो भने त मेयर त पुरुषै हुने रहेछ भन्ने गरेको बुझाइ छ नि त यहाँ, महिलाहरू चाहिँ जस्तो मलाई लागेको अस्ति हाम्रो एउटा ककस बन्दैछ अब सांसदहरूको, हाम्रो त्यो व्यापक छलफल भयो, छलफल हुँदाखेरि चाहिँ महिलाहरूले पालो गर्ने हो कि संविधानमै लेखेर अब पालो पो गर्ने हो कि, प्रमुख या उपप्रमुख भनिएको छ महिलाहरूलाई, तर प्रमुख र उपप्रमुख हुँदाखेरि चाहिँ महिलाहरूलाई चाहिँ हामी महिलाहरू पनि के भन्छौँ भने म प्रमुख हुन्छु भन्दिनँ, म उपप्रमुख नै हुन्छु भन्ने गरेको हाम्रो माग छ र हाम्रो मानसिकता छ, त्यो समाजको मानसिकता छ। जस्तो यहाँ 5 वर्ष मेयरले नेकपा एमाले 5 वर्ष एउटा पुरुषलाई मेयर दियो भने अर्को 5 वर्ष पछाडि पुरुषलाई, महिलालाई दिनुपर्छ मेयरको टिकट। त्यो ढङ्गले चाहिँ अब हामीले बस चलायौँ भने महिला नेतृत्वमा पुग्ने सम्भावना कमै देख्छु म अहिले पनि। र महिलाहरूलाई त्यो ठाउँमा ल्याउनको लागि महिलाहरूलाई चाहिँ कम्तीमा पनि आय आर्जनमा, आयमूलक काममा जोड्नुपर्छ। राज्यले बजेट विनियोजन गर्दाखेरि अबको लागि, अब बजेट विनियोजन गर्दाखेरि महिलाहरूको सेक्टरमा के काम गर्ने त, महिलाहरूलाई चाहिँ कसरी उत्पादनमा जोड्न सकिन्छ त भन्ने विषयले राज्यले दिने सेवा सुविधा सहुलियतहरू चाहिँ, सहुलियत दरमा चाहिँ अब ऋण त प्रवाह गरेको छ, सामूहिक रूपमा ऋण प्रवाह गरेको छ, तर पनि त्यहाँ धनी पूर्जा खोजिन्छ, के खोजिन्छ अहिले पनि त्यो महिलाहरूले उपभोग गर्न पाइरहेको अवस्था छैन। तर महिलाहरूलाई अब व्यक्तिगत रूपमा पनि उसले केही गर्न चाहन्छु भने, चाहन्छु भन्छ भने महिलाहरूलाई उत्पादनमा जोड्नुपर्छ र उसलाई क्षमता, उसँग जब आर्थिक सबल हुन्छ, उसँग शिक्षा हुन्छ, चेतना हुन्छ, चेतना भइसकेपछि उसले आफै नेतृत्व चाहिँ हस्तक्षेपकारी ढङ्गले उसले खेल्न सक्ने रहेछ भन्ने, यो मेरो चाहिँ मेरो आफ्नो जीवनको भोगाइ पनि हो। जीवनको भोगाइमा मैले धेरै सङ्घर्षहरू गरिरहँदाखेरि आफैमा चेतना भएन, आफैमा सङ्घर्ष गर्न सकिएन भने फेरि पनि त्यो चाहिँ लिनुहोस् तपाईँले भनेर दिन चाहिँ यो समाजमा, हाम्रो समाज त पितृसत्तात्मक सोचले घेरिएको छ नि त, त्यो भएको कारणले त्यति सजिलै सहज ढङ्गले महिलाहरूले अहिले पनि पाउने अवस्था छैन। र यो लडाइँ अनेमा सङ्घले, अनेमा सङ्घले मात्रै, म अहिले प्रतिनिधि सभाको सांसद भइसकिसकेपछि अनेमा सङ्घले मात्रै हामीलाई 3-4 चोटि महिला अधिकारको कुरामा, हामीले खेल्नुपर्ने भूमिकाका कुरामा, त्यहाँ संविधान संशोधन गर्ने विषयहरूमा महिला अनेमा सङ्घले अगुवाई गरेर चाहिँ हामीलाई प्रशिक्षणहरू दिइराख्नु भएको छ र महिलाहरूको आवाजलाई यसरी बुलन्द गर्नुपर्छ भन्ने गरेको अनेमा सङ्घको अहम भूमिका छ प्रतिनिधि सभाका माननीयज्यूहरूलाई।
अनेमा सङ्घको महाधिवेशन पनि आउँदैछ, गर्दै हुनुहुन्छ, अहिले सङ्गठन विस्तारको कुरा चाहिँ अनेमा सङ्घको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक पटक कार्यक्रमहरूमा भन्ने गरेको सुनिन्छ। हरेक घरमा महिला छन् तर ती हरेक घरमा अनेमा सङ्घ पुग्न सकेन, त्यहाँ गएर चाहिँ अनेमा सङ्घका सदस्यहरू बनाउनका लागि, अनेमा सङ्घमा आबद्ध गर्नका लागि चाहिँ सङ्गठन सक्रियतापूर्वक लागेको देखिएन भनेर भन्ने गर्नुभएको छ, यहाँले के अनुभव गर्नुभएको छ?
स्वभावैले नेतृत्वले आफ्ना पार्टी कार्यकर्तालाई निर्देशन गर्नु र जागरुक गराउनु, काम गर भनेर लगाउनु भनेको त्यो स्वाभाविकै त्यो नीतिगत कुरामै पर्छ। तर पनि अनेमा सङ्घ अरू सङ्गठन हेरेर हेर्ने हो भने अहिले अनेमा सङ्घ कुन गाउँमा पुगेको छैन, कुन घरमा पुगेको छैन, सदस्यता विस्तार गर्ने कुरामा निरन्तर छ। तर विगतमा पार्टी एकताका कुरा, पार्टी विभाजनका कुराहरूले गर्दाखेरि चाहिँ अहिले के हो भन्ने गरेको देखिएको छ। र अहिले हेर्ने हो भने कुनै पनि कार्यक्रममा महिलाहरूको सहभागिता हेर्ने हो भने अनेमा सङ्घको पुरुषको र अनेमा सङ्घको महिला कमरेडहरूको चाहिँ त्यहाँ उपस्थितिलाई हेर्ने हो भने अनेमा सङ्घ नै बढी देखिन्छ। तर अझै पनि पार्टीलाई सुदृढ गरेर लिएर जानको लागि नेकपा एमालेको हाम्रो माग र लाई सम्बोधन गर्नको लागि पनि हो पार्टी अध्यक्षले चाहिँ, हामी यो जनसङ्ख्याको हिसाबले हामी 51% महिलाहरू छौँ, त्यो भइसकेपछि अब हामी चाहिँ सङ्गठनै नबनाउने, सङ्गठन अगाडि बढाउनै नसक्ने हो भने त फेरि वैचारिक रूपमा चाहिँ नेतृत्वलाई चाहिँ प्रष्ट पार्न नसक्ने, उत्पादनै गर्न नसक्ने पनि त्यो अधिकार स्थापित गर्न सकिँदैन। त्यो आधारले पनि पार्टी अध्यक्षले चाहिँ हरेक महिलाहरूलाई चाहिँ तपाईँहरू सदस्यता विस्तार गर्नुहोस्, सदस्यता दिनुहोस् र महिलाहरूलाई सङ्गठित गर्नुहोस्, हरेक ठाउँ घरमा पुग्नुहोस् भन्ने गरेको कुरा सकारात्मक छ। र अहिले अनेमा सङ्घ चाहिँ हरेक घर घरमा गएर हेर्ने हो भने अहिले हरेक महिला नेत्रीहरूको अनेमा सङ्घको वार्ड कमिटीदेखि ल्याएर केन्द्रीय कमिटीसम्मका महिला दिदीबहिनीहरू अहिले गाउँघरमा पुग्नुभएको छ र अहिले सदस्यता विस्तार गरेर पार्टीमा सङ्गठित गरेर गर्ने गरेको लाग्नुभएको छ। त्यो चाहिँ पार्टी नेतृत्वले गरेको निर्देशन, त्यो एउटा महिलाहरूको लागि उत्साह पनि हो, प्रेरणा पनि हो।
अहिले चाहिँ यहाँ मुक्ति समाजको केन्द्रीय सदस्य पनि हुनुहुन्छ, यो समाजबाट विभेद अन्त्य गर्नका लागि मुक्ति समाजले निर्वाह गरेको भूमिका एकदमै नेपालमा प्रभावकारी छ र सबैभन्दा ठुलो र प्रभावकारी संस्थाका रूपमा पनि मुक्ति समाज छ। मुक्ति समाजको केन्द्रीय सदस्य भइरहँदा यहाँ सचेत जिल्ला झापाको बासिन्दा, यहाँबाट झापाबाट सांसद निर्वाचित हुनुभएको छ, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै हुनुहुन्छ। मुक्ति समाजमा यहाँले बसेर काम गरिरहँदाखेरि मुक्ति समाजका गतिविधि, मुक्ति समाजका कार्यक्रमहरू चाहिँ अलिक बढी कर्मकाण्डी भए, नेता नेतृत्वको छेउमा पेरिफेरीमा बस्ने र नेतृत्वमा पुग्ने कामहरू चाहिँ भयो, तर तलको सङ्गठनहरू चाहिँ मुक्ति समाजको प्रभावकारी भइराखेको छैन भन्ने गरेको चर्चा पनि सुनिन्छ, यहाँले के अनुभूति गर्नुभएको छ?
स्वभावैले म मुक्ति समाज भनेको यस्तो समुदाय हो जो कि यो राज्यको पहुँचबाट वञ्चित भएका तल्लो वर्गका यो समाजको पिँधमा रहेका समुदाय हो। त्यो समुदाय चाहिँ अत्यन्तै मारमा परेको अवस्था, उनीहरू जातीय विभेदको कारणले, उनीहरू शिक्षाको कारणले, उनीहरू आर्थिक कारणले, सबै कुराले चाहिँ तल्लो वर्गको उत्पीडनमा परेको समुदाय हो। र म यो झापा जिल्लामा रहेर मुक्ति समाजको काम गरिरहँदाखेरि मुक्ति समाजको नेतृत्व लिएर मैले झापाको सचिव भएर चलाएँ, म झापामै रहेर राष्ट्रिय परिषद सदस्य भएँ, यो इलाका कमिटीको अध्यक्ष भएँ, तपाईँको जिल्ला कमिटीको सदस्य दुई कार्यकाल भएँ, यसरी गरिरहँदाखेरि तल तल कार्यकर्तामा हेर्ने हो भने सबै यहाँ झापाका 60% दलितहरू नेकपा एमालेमा आबद्ध छन्, एक नेकपा एमालेमा आबद्ध छन् र त्यो आबद्ध भइरहेका सदस्यहरू चाहिँ सबै एउटै खाले मान्छे हुँदैनन्। तर मुक्ति समाजमा चाहिँ वास्तवमा तपाईँले भन्नुभएको स्वाभाविकै हो, आज मुक्ति समाजले आन्दोलन नगरेको भए, मुक्ति समाजले अगुवाई नगरेको भए, देशैभरिका दलितलाई सङ्गठित गरेर आवाजलाई, यो समुदायको आवाजलाई बुलन्द नगरेको भए अधिकारहरू स्थापित गर्ने थिएनन् र आज हामी यो ठाउँमा आएर तपाईँहरूको अगाडि मिडियाको अगाडि बोल्न सक्ने, आफ्नो अधिकारका कुराहरू राख्न सक्ने हुने थिएनौँ। तर पनि त्यति गरिरहँदाखेरि पनि अहिले आन्दोलनले उपलब्धि गरेर संविधानमा राखिसकिसकेपछि नै त्यो उपभोग गर्न चाहिँ अहिले पनि दलित समुदायले पाइरहेको अवस्था छैन। झापाको यो सचेत जिल्ला भनिन्छ, झापाको यो सचेत जिल्लामा पनि अहिले चाहिँ हेर्ने हो भने वैज्ञानिक ढङ्गका विभेदहरू अहिले पनि झापामा छ। त्यो विभेदलाई अन्त्य गर्नको लागि, त्यो विभेदलाई चाहिँ निराकरण गर्नको लागि अब तपाईँ हामीले मलाई लाग्छ तपाईँहरू जस्ता मिडियाकर्मी साथीहरूले पनि समुदायभित्रको कार्यक्रम, मैले जनप्रतिनिधि हुँदाखेरि मैले भने पत्रकार साथीहरूलाई, कति साथीहरूलाई मैले भने कि तपाईँहरू चाहिँ मलाई चाहिँ तपाईँहरूले सोधिरहनुभन्दा मलाई भनिरहनुभन्दा म एउटा पार्टीको एउटा जिम्मेवार मान्छे हो, जिम्मेवारमा यो समुदायको साँच्चै समस्यालाई समाधान गर्नुहुन्छ, अहिले स्थानीय तहमा गरिएका विभेदहरूको अन्त्य गर्नुहुन्छ, आवाजहरूलाई बुलन्द गर्नुहुन्छ, यो सरकारले स्थानीय सरकारले चाहिँ प्रदेश सरकारले चाहिँ दलित समुदायको लागि के काम गर्दैछ, कतिको प्रभावकारी गर्दैछ भन्ने कुरा चाहिँ म कुनै न कुनै दलको मा आबद्ध छु, म नेतृत्वमा छु, मले अलिअलि बोल्न जान्दछु, अनि म चाहिँ मेरो दललाई बचाएरै बोल्छु त्यो भएको कारणले मसँग लिनुभन्दा पनि तलको वडा सदस्यसँग लिनुभयो भने यहाँको यथार्थ कुरा आउँछ, यथार्थ कुरा आइसकिसकेपछि त्यसले एउटा खाका कोर्छ र त्यस पछाडि मात्रै यो समुदायको समस्या समाधान गर्न सकिन्छ भन्ने गरीको मेरो त्यो भनाइ थियो। त्यस्तै गरेर अहिले पनि के छ भन्नुहुन्छ भने अहिले पनि समुदाय प्रतिको हेर्ने दृष्टिकोण, समाजको हेर्ने दृष्टिकोण, राजनीतिक पार्टीको हेर्ने दृष्टिकोण फरक ढङ्गले छ। केही सचेतहरूले बोल्न जान्नुहुन्छ, भन्न जान्नुहुन्छ, उहाँहरूले तपाईँहरूलाई विभेदै छैन भनेर भन्नुहुन्छ। विभेद छैन भनौँ भने अहिले हेर्नुहोस् नेतृत्व गर्ने ठाउँमा पुग्ने कुरामा कति धेरै चाहिँ विभेद छ। खोइ त अहिले पनि दलित समुदायका साथीहरू विभिन्न सरकारहरू बन्छ। आज बिर्तामोड नगरपालिकाकै कुरा गरौँ, म बसेकै ठाउँमा कुरा गरौँ, बिर्तामोड नगरपालिकामा वडाध्यक्ष हाँक्न नसक्ने दलितहरू हुनुहुन्छ होला र झापा जिल्लाभरि वडाध्यक्ष हाँक्न नसक्ने दलितहरू हुनुहुन्छ होला र झापाको मुक्ति समाजको दलित आन्दोलनले पश्चिमको सुदूरपश्चिमलाई हेर्छ, सुदूरपश्चिमले हेर्छ र यहाँको आन्दोलनलाई साथ दिएर त्यस पछाडि मात्रै निर्णायक ठाउँमा पुग्छ भनेपछि त्यस्तो नेतृत्व बसेको ठाउँ झापामा अहिले पनि हेर्ने दृष्टिकोण फेरि मेरो पार्टी मात्रै होइन, नेकपा एमाले मात्रै होइन, एकदम क्रान्तिकारी भन्ने नेकपा माओवादी त्यो पार्टीले पनि दलित समुदायलाई हेर्ने दृष्टिकोण अहिले उहाँहरू भन्नुहुन्छ हामीले लिएको चाहिँ सङ्घीयता हो, हामीले समानुपातिक समावेशी हो भनेर उहाँहरू ठुल्ठुला नारा चर्का आवाजहरू बुलन्द गर्नुहुन्छ। तर उहाँहरूले खोइ त एउटा वडाध्यक्ष पनि दिन सक्नु भएन। 15 पालिकामा दुईचोटिको निर्वाचन भयो, सङ्घीयता भइसकिसकेपछि स्थानीय सरकारको एउटा पनि उपप्रमुख प्रमुखको नाम कुनै पार्टीले यतिका सक्षम व्यक्तिहरू चाहिँ छ हुनुहुन्छ यो चाहिँ दिनुपर्छ है उहाँहरूलाई पनि त्यो ठाउँमा पुर्याउनु पर्छ भनेर एउटा पनि पार्टीहरूको त्यो धारणा विचार अब उठिहाल्यो, कुरा उठाइहालियो यसो दलित समुदायले भने तपाईँहरू दलितका मात्रै नेता हो र तपाईँहरू त समग्र नेता हो नि त भन्ने किसिमले चाहिँ हामीलाई अहिले पनि त्यो त हामीले गरेको हामीले भोगेको विभेद हो नि त त्यो हामीले त्यो विभेद होइन भन्नै सकिँदैन नि, त्यो विभेद अहिले पनि हामीले भोगेका छौँ र अब दलित समुदायले पनि आफै जागरुक भएर नेतृत्व पङ्क्तिले पनि साँच्चै मुद्दालाई अधिकार म चाहिँ प्रतिनिधि सभाको सांसद हुनलाई मात्रै मैले चाहिँ यो समुदायमा लागेको आन्दोलनमा लागेको हो भने यो विचारबाट म पछि हट्नुपर्छ, आउने पिँढीलाई कसरी यो ठाउँमा पुर्याउने हो भन्ने गरीको मैले खेल्नुपर्ने भूमिका मैले खेल्नुपर्छ भन्ने मेरो बुझाइ छ र नेतृत्व पङ्क्तिको चाहिँ साँच्चै वास्तवमा भन्ने हो भने हाम्रो पार्टी मात्रै होइन, यहाँ मुक्ति समाजका मात्रै होइन, नेभी सङ्घमा के अरे दलित सङ्घमा पनि त्यस्तै छ, मुक्ति मोर्चामा पनि त्यस्तै छ, अलिक हाम्रो चाहिँ ठुलो भएको कारणले अलिक देखिएको चिनिएको झापामा अलिक अनुहारहरू राम्रै चिनिएको भएको कारणले मात्रै मुक्ति समाजमा चाहिँ एकदमै धेरै तछाड मछाड छ यो चाहिँ उहाँहरूकै उयो छ भन्ने गरीको त्यो बुझाइ चाहिँ बाहिर आएको मात्रै हो। तर मुक्ति समाजका नेतृत्व पङ्क्तिहरू पनि अहिलेको पछिल्लो कालमा आएर चाहिँ मुक्ति समाजका सबै नेतृत्वहरू अब आन्दोलनलाई कमजोर बनाउनु हुँदैन, कमजोर बनाइयो भने हामी कमजोर हुन्छौँ, हाम्रो अधिकारहरू चाहिँ विलय भएर जानेछन् भन्ने ढङ्गले अहिलेको यो अवस्थामा चाहिँ अहिले सबै देशैभरिका मुक्ति समाजहरूको एउटै आवाज एउटै आन्दोलन बनाएर एकमना एकतासा जाने गरेको अहिले अब नेतृत्वमा आउने बेलामा भनेको त त्यो स्वभावैले सबैले उत्तिकै योगदान गरेको छ, सबैले उत्तिकै यो लगानी गरेको छ, लगानी गरिसकेपछि मान्छेलाई लोभ लाग्नु स्वाभाविकै हो।
अहिले चाहिँ यहाँले भनिरहँदाखेरि राजनीतिक दलको यहाँ नेकपा एमालेको जिल्ला कमिटीको सदस्य पनि हुनुहुन्छ, नेकपा एमालेमा झापाबाट चाहिँ विभिन्न ठाउँमा नेतृत्वमा पुग्नुभएका दलित नेताहरू पनि हुनुहुन्छ, यहाँहरूले सबै ठाउँमा उचित प्रतिनिधित्वका लागि होइन टिकट दिने नै गरेको ठाउँमा निर्णय गर्ने गरेको ठाउँमा पनि यहाँहरूका केही नेताहरू हुनुहुन्छ यहाँहरू हुनुहुन्छ, वडाध्यक्षको टिकट चाहिँ यहाँहरूले किन दलितलाई नदिनुभएको त मेयर उपमेयरमा किन दलितको नाम त्यहाँका कमिटीहरूबाट प्रस्ताव गराउन सक्नु भएन, आफ्नो कमजोरी कत्तिको छ भन्ने यहाँले महसुस गर्नुभएको छ?
त्यो चाहिँ हामीले टिकट लिने बेलामा दिने बेलामा चाहिँ हामीले आवाज नउठाएको चाहिँ फेरि सो होइन, पटक्कै होइन। स्थानीय पालिकामा चाहिँ यी उम्मेदवार दिँदाखेरि जित्छन् भन्ने गरीको आइसकिसकेपछि हामीले झापा जिल्लाबाट मुक्ति समाजले सङ्कलन गरेर हामीले पार्टी जिल्ला कमिटीलाई हामीलाई मेयर दिनुहोस्, उपमेयर दिनुहोस्, होइन के दिन सक्नुहुन्छ, वडाध्यक्ष दिनुहोस्, फलना फलना मान्छे 15 तहमा कम्तीमा हाम्रो 5 131 वडामा हामीलाई 10 चाहिँ वडाध्यक्ष दिनुहोस् भनेर हामीले अहिले पनि त्यो इतिहास छ त्यहाँनिर जिल्ला कमिटीमा बुझाएका छौँ र हामीले पहल गरेका हौँ। तर पहल गर्दाखेरि पनि यही वृत्तान्तमोडकै सन्दर्भमा, यही वृत्तान्तमोडको सन्दर्भमा पनि हामीले यो वडा नम्बर 4 छविलाल विश्वकर्मालाई त्यहाँबाट चाहिँ सबै कार्यकर्ताहरूले भोटिङ गर्ने सिस्टम थियो त्यहाँ चाहिँ उहाँलाई पहिलो नम्बरमा चाहिँ पहिलो बनाएर पठाइसकिसकेपछि पनि अब उहाँको टिकट त्यति गरेपछि चाहिँ सुनिश्चित होला भनेर हामी सबै नेतृत्व बसेर कुराकानी गरिसकेपछि ढुक्क हुन्छ र कसरी लाग्ने हो भन्ने विषयमा हाम्रो एक खालको सल्लाह पनि हुँदै गर्दाखेरि पछि टिकट उहाँको आएन। यो त बुझाइ त हाम्रो गलत होइन होला नि, हामीले त अधिकार खोजेका कुराहरूलाई संस्थागत गर्न त लाग्यौँ नि त, तर त्यो चाहिँ नेतृत्वमा यो समुदायको पनि विकास निर्माण गरिरहँदाखेरि, विकास जाँदाखेरि, देशको विकास गरिरहँदाखेरि चाहिँ यो समुदायलाई पनि नेतृत्वमा पुर्याउनु पर्छ भन्ने मानसिकता चेन्ज हुँदैन। जबसम्म चेन्ज हुँदैन त्यो हामीले कराउनु मात्रै छ, कराएर मात्रै चाहिँ कराउनु त कराउँछौँ, कराउँदाखेरि चाहिँ त्यो उपलब्धि हुन्छ होला जस्तो मलाई लाग्दैन।
अहिले चाहिँ यहाँसँग हामीले कुराकानी गरिरहँदाखेरि यी समग्र आन्दोलनहरू, यी सबै विषयहरूको कुरा समाजमा चाहिँ झापा जस्तो जिल्लामा नेकपा एमाले 126,000 समानुपातिकमा मत ल्याइरहँदाखेरि पार्टीले मत प्राप्त गर्दा नयाँ आएको पार्टी चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले 77,000 मत प्राप्त गरेको छ, तेस्रो स्थानमा छ, 1,00,000 जति नेपाली काङ्ग्रेसले प्राप्त गरेको छ। किन यो युवाहरूको आकर्षण चाहिँ नेकपा एमालेमा कम भयो? यस्तै यस्तै कारणले हो, युवालाई, महिलालाई, चाहिँ दलितलाई चाहिँ स्थान नदिने र एउटा नेतृत्वमा पुगेको मान्छेले सधैँभरि नेतृत्वमा आफू नै मात्रै रहिरहने भएका कारणले गर्दा नयाँ आकर्षण नदेखिएको हो भन्ने गरीको कुरा बुझ्यो भने के हुन्छ, यहाँलाई के लाग्छ?
केही केही कुराहरू त यथार्थ पनि हो, तर मलाई लाग्छ युवाहरूले के गर्नुभयो होइन, युवाहरूका चाहना इच्छालाई नेकपा एमाले सम्बोधन नगरेको भन्ने पटक्कै छैन। अहिले हाम्रै वृत्तान्तमोडमा हेर्ने हो भने पनि युवाहरूलाई नेकपा एमाले प्रमोट गरेर वडाध्यक्ष बनाएको छ होइन, वडाध्यक्षहरू बनाएको छ, त्यस्तो त युवाहरूमा छैन। दलित समुदायमा त यो कुरा भन्नलाई म त्यो दलित समुदायले किन फ्रस्ट्रेसन भएर के भएर भोट हालेनन् होला भन्ने गरीको म महिला र दलितहरूले चाहिँ यो कुरालाई यो छैन। तर के हो भने समग्र रूपमा अब जनता सचेत छन्, जनताको पहुँच सञ्चार माध्यममा छ, प्रत्यक्ष रूपमा अहिले जनताहरू चाहिँ देशमा के भइरहेको छ, कस्तो अवस्था छ भन्ने गरीको बुझाइ जनतामा छ र जनताले मतदान गर्दा हामीले कति प्रकारको मतदान गऱ्यौँ भन्ने चेतना भएन। चेतना चाहिँ हामीले हिजो 17 चुनावमा भोट हाल्दै हाल्दै आउँदाखेरि हामीले के प्रक्रियाको लागि चाहिँ भोट हाल्यौँ भन्ने गरेको चेतना भएन। अहिले आएर जनता चाहिँ के भयो भने माथिको नेतृत्वको जुन के अरे नेतृत्व लिने कुरामा, जुन आफ्नो सरकार बनाउने कुरामा राजनीतिक खिचातानीहरू जुन खालको देखियो त्यो देखिएपछि चाहिँ यो अघिल्लो पुस्ताबाट चाहिँ अब केही हुँदैन है, अब चाहिँ केही नहुने रहेछ, अब एकचोटिको लागि चाहिँ नयाँ पुस्तालाई, नयाँ पार्टीलाई मत दिउँ भनेर फ्रस्ट्रेसन भएका कारणले गर्दाखेरि त्यो मत धेरै आएको मात्रै हो। तर पनि अहिले अहिले हेर्ने भने मतदानै गरेर अहिले हेर्ने हो भने फेरि नेकपा एमालेको चाहिँ यी जनताहरूले फेरि पनि नेकपा एमालेलाई लोकप्रिय नै मानिराखेका छन्। त्यस्तो धेरै गरी त्यो तल हाम्रो यो नेकपा एमाले मात्रै गरेर चाहिँ होइन, तर नेतृत्वको माथिको खिचातानीको कारणले नेकपा एमाले, काङ्ग्रेस, माओवादी जति पनि भएका छन् राजनीतिक दलका नेतृत्वहरूको खिचातानीले गर्दाखेरि मान्छे फ्रस्ट्रेसन भएर अहिले ठुला पार्टीहरूसँग केही फ्रस्ट्रेसन भएर फ्रस्ट्रेसनको मत त्यता गएको हो। तर अबको सरकार, अब अहिले उहाँहरूले 2-3 देखिसक्नुभयो कि त्यो हामीले गलत गरेछौँ है भन्ने कुरा सरकार के अरे जनतालाई आत्मग्लानी भइसकेको अवस्था छ।
हामी कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा रेडियो भिजन सुन्दै गर्नुहुने आम श्रोतालाई यहाँ प्रतिनिधि सभाको माननीयका रूपमा, प्रतिनिधि सभाको सांसदका रूपमा यहाँको तर्फबाट थप सन्देश के छ?
धन्यवाद छ गणेशजी। म यो प्रतिनिधि सभाको सांसद हुँदा जुन झापा जिल्लाबाट मलाई चाहिँ समानुपातिकमा मतदान गरेर प्रतिनिधि सभाको प्रतिनिधित्व गर्ने तपाईँहरूले जिम्मेवारी प्रदान गर्नुभएको छ, तपाईँ झापा जिल्ला मतदाता सम्पूर्ण आम जनतामा म हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। सँगसँगै तपाईँहरूले गरेका, तपाईँहरूले दिएको जिम्मेवारीलाई आत्मसात गरेर जनताको मूलभूत आधारभूत मूलभूत कुराहरूमा चाहिँ म त्यसलाई आत्मसात गर्दै जनताका आवश्यकतालाई पूर्ति गर्ने गरीको कानुन निर्माण गर्नेमा मेरो अहम भूमिका हुनेछ र तपाईँहरूको सल्लाह सुझाव सदैव मेरो शिरोधार्य हुनेछ भन्दै यो रेडियो भिजनले त मलाई यहाँ बोलाएर आफ्ना समसामयिक विषयहरूमा बोल्ने अवसर प्रदान गर्नुभएको छ। यो रेडियो भिजनका सम्पूर्ण टिमलाई नै म हार्दिक धन्यवाद दिन चाहन्छु।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो प्रतिनिधि सभा सांसद हर्कमाया विश्वकर्मा। उहाँ मुक्ति समाजको केन्द्रीय सदस्य तथा नेकपा एमाले झापा जिल्ला कमिटीको सदस्य पनि हुनुहुन्थ्यो। उहाँसँग हामीले महिला आन्दोलन, मुक्ति समाजले सञ्चालन गरिरहेको मुक्ति समाजको आन्दोलन र प्रतिनिधि सभा सांसदको रूपमा उहाँले निर्वाह गरिरहनु भएको भूमिकाका सन्दर्भमा आजको अङ्कमा कुराकानी गरेका छौँ। यसै गरी अर्को अङ्कमा कुराकानीका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।